हरे कृष्णा। श्रीमद् भागवतम कैंटो 7 चैप्टर 4 टेक्स्ट 42 सा उत्तम श्लोका उदार विंदयो निषेवाय किंचन संगा लब्धाय तन्मन परम निवृतम आत्मनो मोह दुसंग विनाश्य माना श्याम व्याधा सातम श्लोक पदार विंदयो शैव किंचन संगलब्धया धन्वन् परम निवृतम आत्मनो मोह त्रिसंग दिनस्य मनसमन व्यादा सातम श्लोक पदारविंदयो निषेवय किंचन संगलब्धया धन्वन् परम निवृतिम आत्मनो मोह त्रिसंग दिनस्य मनसमन व्यदा Matajis,
सह वह प्रहलाद महाराज उत्तम श्लोक पदारविंदयो पूर्ण पुरुषोत्तम भगवान के चरण कमलों पर जिसकी पूजा दिव्य स्तुति से की जाती है निसेवया निरंतर सेवा द्वारा अकिंचन उन भक्तों का जिन्हें इस जगत से कुछ भी लेना देना नहीं रहता संग संगति लब्धया प्राप्त हुआ तन्वन विस्तार करने वाली पराम सर्वोच्च निर्वृतिम आनंद आत्मना आत्मा का मोह निरंतर दोसंग दीनस्य बुरी संगति के कारण आध्यात्मिक ज्ञान से विहीन मनः मन को समम शांत व्यधात बना दिया। अनुवाद एवं तात्पर्य श्रील प्रभुपाद जी के द्वारा पूर्ण अनन्य भक्तों की संगति के कारण जिन्हें भौतिकता से कुछ भी लेना देना नहीं था, प्रहलाद महाराज निरंतर भगवान के चरण कमलों की सेवा में लगे रहते थे। जब वे पूर्ण आनंद में होते तो उनके शारीरिक लक्षणों को देखकर आध्यात्मिक ज्ञान से विहीन व्यक्ति भी शुद्ध हो जाते थे। दूसरे शब्दों में प्रहलाद महाराज उन्हें दिव्य आनंद प्रदान करते थे। तात्पर्य, एक तरह से प्रहलाद महाराज ऐसी स्थिति में थे जिसमें उन्हें अपने पिता द्वारा नित्य ही सताया जाता था। ऐसी भौतिक स्थिति में किसी का मन अविचलित नहीं रह सकता, लेकिन चूंकि भक्ति अहेतुकीय अप्रतिहता होती है, अतः प्रहलाद महाराज कभी भी हिरण्यकश्यपु की प्रताड़ना से विचलित नहीं होते थे। उल्टे वे पूर्ण पुरुषोत्तम भगवान के प्रेम में आत्मविभोर होने पर उनके शारीरिक लक्षणों से उनके उन मित्रों के मन बदल जाते जो नास्तिक कुलों में उत्पन्न थे। अपने पिता द्वारा सताए जाने से विचलित होने के बजाय प्रहलाद महाराज इन मित्रों को प्रभावित करते और उनके मन को विमल बनाते। भक्त कभी भी भौतिक दशाओं से कलुषित नहीं होता, लेकिन भौतिक दशाओं में रहने वाले व्यक्ति शुद्ध भक्त के आचरण को देखकर आध्यात्मिक प्रगति करके आनंदमय बन जाते हैं। हिंदी अनुवाद एक बार और। पूर्ण अनन्य भक्तों की संगति के कारण जिन्हें भौतिकता से कुछ भी लेना देना नहीं था, प्रहलाद महाराज निरंतर भगवान के चरण कमलों की सेवा में लगे रहते थे। जब वे पूर्ण आनंद में होते तो उनके शारीरिक लक्षणों को देखकर आध्यात्मिक ज्ञान से विहीन व्यक्ति भी शुद्ध हो जाते थे। दूसरे शब्दों में प्रहलाद महाराज उन्हें दिव्य आनंद प्रदान करते थे।
ओम ज्ञानस्य ज्ञानंजना शलाक्या चक्षुर्मिलितानेन तस्मै श्रीचैतन्या मनोवेष्टा सावितामेन भूतले स्वयं रूपा कदामयं। वन्देहं श्रीगुरो श्रीयुतापदकमलं श्रीगुरुन् वैष्णवंश श्रीरूपं सगराजतं सहगना रघुनाथान्वितं तं सुदेवं सद्वैतं सवधूतं परिजना साहितं कृष्णा चैतन्या देवं श्रीराधा कृष्णा पदान् सहगना ललिता श्रीविशाखां। हे कृष्णा करुणा सिंधु दीनबंधु जगतपते गोपेशा गोपिका कांता राधा कांता नमोस्तुते। सप्ता कांचना गौरांगी राधे बृंदावनेश्वरी ऋषभानु प्रणमामि हरिभ्ये। वाञ्छा कल्पासर्वस्य कृपा सिन्धुभ्यः च परितानां पवनेभ्यो कृष्णेभ्यो। जय श्री कृष्ण चैतन्य प्रभु निधना। हरे कृष्ण कृष्ण सावतम श्लोक पदारविंदयो शेवाय किंचन संगलब्धया तन्वन्पनम निवृतिम आत्मनमोहो संग दिनया मन समन व्यादात। तो इस अध्याय में आप पढ़ रहे हो किस प्रकार हिरण्यकश्यपु ने पृथ्वी के पूरी प्रजा देवताओं समेत उनको कष्ट पहुंचाया। हिरण्यकश्यपु वैसे तो हम उन्हें असुर के रूप में जानते हैं ना, अगर आपसे पूछा जाए हिरण्यकश्यपु भक्त है या अभक्त है, आप क्या बोलोगे? पर गहराई से देखा जाए भगवान के बड़े उत्तम कोटि के भक्त है, भगवान के द्वारपाल थे, जाए बजाए जिन्हें ब्रह्मा जी के चार पुत्र जिन्हें हम कुमारनाथ के नाम से जानते हैं उन्होंने उन्हें श्राप दिया था। अक्सर कोई श्राप दे आपको तो आप डर जाते हो, बजाए बजाए घबराए नहीं। उन्होंने कहा कि अगर आप श्राप देना है तो दीजिए, पर ऐसा श्राप दीजिए कि हम सदा भगवान का स्मरण कर सकें। भगवान के जो भक्त है किसी स्थिति में डरते नहीं, जैसे कि परीक्षित महाराज को श्राप दिया। क्या था उनका श्राप? साधन के पश्चात उनकी मृत्यु हो जाएगी। अगर साधारण व्यक्ति को ये सूचना मिले 7 दिन में मृत्यु हो जाएगी, घबरा जाते हैं हम, इसी तरह रोना शुरू कर देते हैं। पर परीक्षित महाराज घबराए नहीं, उन्होंने बड़े आनंद के साथ भागवतम का श्रवणम किया। तो देवता जो थे वो भी बड़े दुखी हो गए थे, क्योंकि हिरण्यकश्यपु की तपस्या इतनी गहरी थी। ये शक्ति प्राप्त करने के लिए हिरण्यकश्यपु गए थे मंदारा पर्वत में, वहां वो खड़े हुए अपने पांव के अंगूठे के ऊपर हाथों को आकाश की तरफ रखकर। आप लोग योगा करते हो? प्राणायाम कुछ नहीं करते योगा कर। तो अगर आप योगा कर रहे हो और आपको कहा जाए खड़े हो जाओ हाथ ऊपर कर रख के, आप कितने मिनट रुक सकोगे? 5 मिनट, 10 मिनट, 15 मिनट, 1 घंटा? 1 घंटा भी नहीं। पर हिरण्यकश्यपु उस पोज में, उस रूप में खड़े थे देवताओं के 100 सालों के लिए। हमारे पृथ्वी के 6 महीने देवताओं के 12 घंटे बराबर है। तो 1000 सालों के लिए खड़े थे हाथ ऊपर और अपने पांव के अंगूठे के ऊपर आकाश की तरफ देखते हुए, और इतने समय के लिए उन्होंने 1 बूंद पानी का भी नहीं पिया। आप 1 दिन निर्जल रखते हो निर्जल एकादशी में और सोचते बहुत बड़ा चमत्कार कर दिया। पर हिरण्यकश्यपु ने देवताओं के 100 वर्षों के लिए आकाश की तरफ हाथ ऊपर अंगूठे पाओ के अंगूठे पर खड़े हुए और 1 बूंद पानी नहीं पिया। तो ये छोटी तपस्या नहीं थी। तो हिरण्यकश्यपु की तपस्या से सब दुखी हो गए थे। देवता गए भगवान के पास, देवताओं ने कहा, जब देवताओं को बड़ी समस्या आती है तो परम पुरुषोत्तम भगवान की शरण लेते हैं। उन्होंने कहा हमें बचाओ, हिरण्यकश्यपु की तपस्या से हम सब तंग आ गए हैं। भगवान ने कहा घबराओ मत, जब ये हिरण्यकश्यपु मेरे भक्त प्रहलाद को छेड़ेगा तो फिर उसका वध हो जाएगा। जब देवताओं ने ये सुना तो उनका हौसला बढ़ गया, उन्हें लगा कि अभी उनका वध होने वाला है, समय का केवल समय का प्रश्न है। तो प्रहलाद महाराज के विषय में आप पढ़ते हो, प्रहलाद के 3 भाई थे, दूसरे शब्दों में प्रहलाद के पिता के 4 बेटे थे, जिनमें सबसे प्रसिद्ध कौन सा बेटा है? तो प्रहलाद महाराज बचपन से ही, उनकी कोई रुचि नहीं थी खेलने कूदने में, बचपन से उनकी रुचि थी किसमें? भक्ति में। जब दूसरे मित्र कहते थे आओ खेलो, प्रहलाद कहते थे नहीं, मनुष्य जीवन दुर्लभ है, हमें भगवान का नाम लेना चाहिए। तो प्रहलाद महाराज का बड़ा ऊंचा चरित्र है। तो आज के श्लोक में नारद मुनि क्या संदेश दे रहे हैं, इन श्लोकों का उच्चारण इस समय नारद मुनि कर रहे हैं। नारद मुनि कह रहे हैं कि क्योंकि प्रहलाद ने संग लिया था शुद्ध भक्तों का, जिनका भौतिक कार्य से कोई संबंध नहीं था। भगवान के शुद्ध भक्तों का लक्षण यह है कि भौतिक कार्य में उनकी रुचि नहीं लेती। ये नहीं कि हम ये दावा करें कि हम भगवान के शुद्ध भक्त हैं, वो भौतिक कार्यों में रुचि लें। और कहा जा रहा है साधु संग, प्रहलाद ने किन भक्तों की संगत ली जिनका भौतिकता में कोई रुचि नहीं थी, इसलिए प्रहलाद में भी बड़ा उत्साह था क्या भगवान की सेवा के लिए। तो दूसरे शब्दों में इस श्लोक और तात्पर्य में प्रभुपाद जी बल दे रहे हैं साधु संग के ऊपर। यहां कहा जा रहा है साधु संग के कारण, और किनकी संगत, जिनकी भौतिकता में कोई रुचि नहीं है। अगर हम उनकी संगत लें जिनकी भौतिकता में रुचि है, तो हमारा व्यवहार भी उसी प्रकार का बनेगा। जैसे कहते हैं ना, इंग्लिश में कहते हैं अ मैन इज नोन बाय द कंपनी ही कीप्स, व्यक्ति को हम पहचानते हैं किससे, संगत के माध्यम से। अगर आप अच्छे भक्तों की संगत लोगे तो अच्छा व्यवहार बनेगा, अगर आप कमजोर भक्तों की संगत लोगे तो कमजोर व्यवहार बनेगा। तो यहां कहा जा रहा है प्रहलाद के विषय में कि प्रहलाद महाराज उन भक्तों की संगत में थे जिनका भौतिकता में कोई रुचि है या नहीं, जिनकी रुचि नहीं थी, और क्योंकि उनकी संगत में थे उनका भक्ति का उत्साह भी ऊंचा था। तो साधु संग सर्वशास्त्र काया, लाभ मात्र साधु संग सर्वसिद्धि हाया। ये श्लोक कहां प्राप्त होता है, कहां प्राप्त होता है ये श्लोक, चेते चेते में, कि अगर हम शुद्ध भक्तों की संगत में रहेंगे और लाभ मात्र का अर्थ है एक सेकेंड का चौदवा हिस्सा, आपकी घड़ी गिन भी नहीं सकती एक सेकेंड के चौदवा हिस्से को, आपकी घड़ी शायद एक सेकेंड ही गिन सकती है, एक सेकेंड का चौदवा हिस्सा नहीं। पर शास्त्र में कहा गया है एक सेकेंड के चौदवे हिस्से के लिए भी अगर आपको साधु संग मिले तो आपका आध्यात्मिक जीवन आरंभ हो सकता है। श्रीमद भागवतम के तीसरे स्कंद में कपिल देव भगवान की शिक्षा पढ़ते हो, कपिल देव भगवान ने अपनी माता देवहूति के माध्यम से हम सबको शिक्षा दी है कि भक्ति योगी एक उपाय है। क्योंकि मां ने पूछा था, बेटा ये बताओ किस प्रकार से मुझे जन्म मृत्यु के बंधन से छुटकारा प्राप्त हो सकता है। मां बेटे ने कहा भक्तों की संगत में रहो, भक्तों के प्रति, शुद्ध भक्तों के प्रति आकर्षित रहोगे तो आपके शुद्ध भाव होंगे, और अगर हम भौतिकवादियों के प्रति आकर्षित होंगे तो किस प्रकार का भाव होगा। बोले तो श्रीमद् भागवत में हम देखते हैं कि बार बार भगवान के भक्त किस वजह की भीख मांग रहे हैं, साधु संग की। ध्रुव महाराज ने भगवान की भक्ति के कारण भगवान को प्राप्त करने के लिए बड़ी गहरी तपस्या का पालन किया, भगवान उनकी तपस्या से बड़े प्रसन्न थे। भगवान ने पूछा हे ध्रुव मांगो में से क्या वर चाहिए, और ध्रुव ने क्या कहा, अगर आप मुझे वर देना चाहते हो तो ऐसा वर दीजिए कि मैं हमेशा शुद्ध भक्तों की संगति में रहूं। क्या वर मांगा, یہ نہیں کہا مجھے یہ ایشوریہ چاہیے یہ چاہیے. سر بھکتوں کی سنگ اسی پرکار پردھان مہاراج بھی بھگوتم میں کہتے ہیں کہ اگر آپ مجھے کوئی ور دینا چاہتے ہو تو ایسا ور دیجئے کہ میں ہمیشہ شد بھکتوں کی سنگت میں رہوں. اس وشے میں نارد منی بھاگوتم کے چوتھے سکند میں ہمیں اپدیش دیتے ہیں کہ ہم تین پرکار کی سنگت پراپت کر سکتے ہیں. آپ ان کی سنگت پراپت کر سکتے ہو جو بھکتی میں آپ سے آگے ہے, ان کی سنگت پراپت کر سکتے ہو جو بھکتی میں آپ کے سمان ہیں, اور ان کی سنگت پراپت کر سکتے ہو جو بھکتی میں آپ سے کمزور ہے. جب آپ ان کی سنگت میں ہو جو بھگوان کے شرنگت ہیں, جن کے من میں کوئی بھوتک اچھا نہیں, جب آپ کو اس پرکار کی سنگت ملے تو ہمیں کیا ہونا جانا چاہیے؟ پرسن ہو جانا چاہیے. اور اس وشے میں بھاگوتم کے دسویں سکند میں ایک ادھارن دیا جاتا ہے. جب پیکاک مور بادل کو دیکھتا ہے بارش کے موسم میں پہلی بار, تو بادل کو دیکھ کر خوشی میں ناچتا ہے. ہمارے کسان جب بادل دیکھتے ہیں تو پرسن ہو جاتے ہیں, پر بھاگوتم میں لکھا ہے کہ کلیوگا میں بادل دیکھیں گے پر بارش نہیں آئے گی, کیونکہ لوگ اتنے پاپی بن گئے ہیں. یہ سال بھی بھارت میں کئی جگہ میں انہوں نے بادل دیکھے, سوچا بارش آئے گی پر ایک بند پانی نہیں آیا. تو جب ہم ان کی سنگت میں ہوں جو ہمارے سے ایڈوانس ہیں, ہمیں کیا ہو جانا چاہیے؟ پرسن ہو جانا چاہیے. جب آپ ان کی سنگت میں ہو جو آپ کے برابر ہیں, ہمیں کیا مترتا کا بھاؤ کرنا چاہیے. مترتا کا بھاؤ کا ارتھ ہے یہ بھاؤ کہ ہم مل کر بھگوان کی سیوا کریں گے, یہ بھاؤ کہ ہم مل کر بھگوان کے پرچار کریں گے, یہ ہے مترتا. بھوتک سماج میں مترتا کا ارتھ ہے تم میرا سہیوگ کرو اندریا ترپتی میں, میں تمہارا کروں گا, ہے نا. اگر ہم ایک دوسرے کا سہیوگ نہیں دے سکتے تو ہم جدا ہو جائیں گے اور کسی اور کو کھوجیں گے جو ہمیں سنتوش کرے گا. پر آدھیاتمک جیون میں مترتا کا بھاو ارتھ ہے ایک ساتھ مل کر بھگوان کی سیوا کرنا. جب آپ سے کمزور ویکتیوں کو ملو, ہمیں کیا بھاؤ پرکٹ کرنا چاہیں؟ دیا کا بھاو. دیا کا بھاو ہے ہمارے میں بھاؤ ہونا چاہیے. بھگوان کا سندیش آگے بڑھاؤ, بھگوان کا پرچار آگے بڑھاؤ. تو نارد منی کہہ رہے ہیں پرہلاد مہاراج کیونکہ انہیں شدھ بھکتوں کی سنگت ملی تھی, ان کے من میں اور کوئی وچار نہیں تھا, کیول ایک ہی بھاؤ پرم پرشوتم بھگوان شری کرشن کے سیوا کرنا, ان کی سیوا میں جڑے رہنا. اور حالانکہ پرہلاد مہاراج کو انیک پرکار کے کشٹ سہنے پڑے, کئی بار پرچار کے دوران ہم بھکتوں کو بھی کشٹ سہنا پڑتا ہے, پر جو کشٹ پرہلاد مہاراج کو سہنا پڑا اتہاس میں کسی کو نہیں سہنا پڑا. ادھارن کے لیے انہیں پہاڑ کی چوٹی سے پھینکا گیا, جھیل اس سانپوں نے گھیرا, ساگر میں پھینکا. جب ساگر میں پھینکا لہروں نے پرہلاد کو اٹھا کر اوپر لے آئے, پہاڑوں سے پھینکا, ہر استھتی میں پرہلاد کی سرکشا ہوئی. ان کے پتا ہیرانیکاشپو سمجھ نہیں پائے کہاں سے یہ شکتی آ رہی ہے میرے بیٹے میں. راکھے کرشن مارے کے مارے کرشن راکھے کے. پرسوں آپ بھکتوں نے महान संत हरिदास ठाकुर का तेरह भाव मनाया था, मनाया था आपने। तो हरिदास ठाकुर और प्रहलाद के जीवन में कई सिमिलैरिटीज है। हरिदास ठाकुर को भी ब्रह्मा जी का अवतार माना जाता है और प्रहलाद महाराज का अवतार भी कई स्थानों में माना जाता है। हरिदास ठाकुर का जन्म हुआ था मुसलमान खानदान में। इसके कई कारण हैं। एक कारण तो ये है कि ब्रह्मा जी ने कहा था, जब ब्रह्मा जी को सूचना मिली कि भगवान प्रकट होने वाले हैं चैतन्य महाप्रभु के रूप में, तो उनके मन में ये भय था कहीं मेरे मन में फिर घमंड नहीं आ जाए, क्योंकि ब्रह्मा जी ने भगवान के ग्वालों को और बछड़ों को चुरा कर छुपा दिया था। तो फिर उन्होंने देखा कि भगवान ने अपना विस्तार करके उनकी चापलूसी को हरा दिया, तो वो समझ गए ये उनमें झूठा घमंड था। तो उनकी इच्छा थी कि वो ऐसी स्थिति में जन्म लें जहां की बड़ी विनम्रता के साथ भगवान की सेवा कर सके। तो एक रूप से इसलिए उन्हें मुसलमान खानदान में जन्म लिया। दूसरा भाव ये है जो हमारे आचार्यों ने दिया है कि भगवान ये स्थापित करना चाहते थे कि जन्म खानदान पर निर्भर नहीं, वो निर्भर है आपके आचरण के ऊपर। हरिदास ठाकुर का जन्म हुआ था मुसलमान खानदान में, जैसे आप जानते हो, जिसे आप नीची जाति का मान सकते हो, पर उनका जो आचरण था सबसे उत्तम कोटि का था। जब आचार्य ने पिता के लिए श्राद्ध करना था जिसमें ब्राह्मणों को भोजन दिया जाता है, आचार्य ने क्या किया, क्या क्या हरिदास ठाकुर को दिया। हरिदास ने, आप क्या कर रहे हो, समाज क्या कहेगा, आपने मेरे जैसे नीच व्यक्ति को भोजन दिया है। आचार्य ने कहा, आपको खिलाना हजारों ब्राह्मणों के समान है। भगवान ये स्थापित करना चाहते थे, चाहे आपका जन्म नीची जाति में हो, पर अगर आपका आचरण शुद्ध हो तो आप असली ऊंची जाति के हो। भारत में आजकल हम सब ऊंची जाति नीची जाति के चक्कर में फंसे हुए हैं, है ना। पर खलो शूद्र समवा, ध्यान से देखा जाए ये कलयुग में सभी शूद्र हैं, तो 100% रिजर्वेशन होना चाहिए, क्योंकि सभी शूद्र कोई ब्राह्मण है ही नहीं। तो हरिदास ठाकुर को भी कितना कष्ट सहना पड़ा। पहले तो रामचंद्र खान की चापलूसी उसने वो वैश्य भेजी थी। वो वैश्य भेजी थी किस भाव से, बिना हरिदास को विचलित करने के लिए। रामचंद्र खान में बड़ा द्वेष था, इस हरिदास ठाकुर को इतना आदर मिल रहा है, दूर दूर से लोग आते हैं उसका दर्शन लेने के लिए, मेरा कोई पूछता ही नहीं। तो उसने सब वैश्यों को बुलाया, पूछा कौन हरिदास को आकर्षित कर सक पाएगी, उसको जो ही नाम चाहिए मैं दूंगा। सब वैश्यों ने कहा, हम तो नहीं प्रयास कर सकते, हरिदास तो महान संत है। पर एक जो सबसे खूबसूरत वैश्य थी उसने कहा, ठीक है मैं उसे फंसा दूंगी, चिंता मत करो। और रामचंद्र खान ने कहा, तुम सिपाहियों को साथ ले जाओ, क्योंकि जब तुम उन्हें रिश्ता में जोड़ोगे उसे गिरफ्तार कर लेंगे। वैश्य ने कहा, नहीं मुझे आज अकेले जाने दो। हरिदास वो स्थान छोड़कर आगे बढ़ने वाले थे। हरिदास समझ गए ये वैश्य किस भाव से आई है, और वहां रुक गए। और क्या परिणाम हुआ, उस वैश्य ने हरिदास वाला भगवान के नामों का उच्चारण 2 रात सुना, और 3री रात में क्या भागी बन गए। तो ये है साधु संघ का प्रभाव। जैसे श्रील प्रभुपाद हरे कृष्ण मंत्र लेगा इस सारे विश्व में और अपनी संगत से दूसरों को प्रभावित कर दिया इनाम अपनाने के लिए। तो ये जो राजा था, काजी था, वो बड़ा कड़क था। काजी ने कहा ये हरिदास हमारे धर्म की बेइज्जती करा रहा है, ये मुसलमान जन्म में खानदान में जन्म लेकर हिंदुओं का नाम ले रहा है, हिंदू भगवान का। तो वो राजा के पास गया, राजा ने हरिदास को निमंत्रण दिया। हरिदास ने राजा ने कहा तुमने इतने ऊंचे धर्म में जन्म लिया है, क्यों मृत्युओं के द्वारा वो हरि का नाम ले रहे हो। हरिदास ने कहा एक ही भगवान है, चाहे आप मुझे टुकड़े टुकड़े कर दो तो भी मैं हरि नाम नहीं बंद करूंगा। तो अंत में क्या हुआ, उन्हें घसीटा गया 22 बाजारों से। 22 बाजारों में काजी के प्रतिनिधि हरिदास को घसीट कर ले जा रहे थे एक बाजार से दूसरे बाजार, पीट रहे थे हरि नाम रोको रोको रोको। अक्सर इन पीटने वालों का अनुभव था कि दूसरे या तीसरे बाजार तक जब पहुंचते थे वो व्यक्ति मर जाता था। तो यहां उन्होंने देखा कि वो इतनी तेजी के साथ पीट रहे हैं हरिदास को, वो हरिदास को बिल्कुल चोट ही नहीं आ रही, खून ही नहीं निकला, कोई निशाना नहीं, कुछ नहीं, क्योंकि चैतन्य महाप्रभु ने सारा कष्ट सह लिया। जैसे प्रहलाद को उसके पिता के प्रतिनिधियों ने कितनी प्रकार की सजा दी, पर हर स्थिति में भगवान ने वो सजा भुगत ली। अरे प्रहलाद को कुछ लगा ही नहीं। तो इसी प्रकार आप देखते हो हरिदास को घसीट कर ले जा रहे थे अलग अलग बाजारों में, हरिदास इनाम करते गए। फिर जब वो 22वें बाजार में पहुंचे, वो जो पीट रहे थे उन्होंने कहा अब तो राजा हमें जिंदा नहीं छोड़ेगा, हमें भेजा था इस आदेश के साथ कि तुम्हें मारा जाए और तुम्हें कोई चोट ही नहीं लग रही, कोई निशाना ही नहीं चोट का तुम्हारे शरीर में, तुम हरि नाम लेते जा रहे हो, अब तो काजी और राजा हमें जिंदा नहीं छोड़ेंगे। तो हरिदास का स्वभाव देखो, भक्त का क्या भाव होना चाहिए। हरिदास ने सोचा मेरे कारण इन दो को मृत्यु की सजा हो जाएगी। तो हरिदास ने अपनी योगिक शक्तियों के द्वारा सांस लेना बंद कर दिया और ऐसे लगा कि मर गए हैं। तो जो उनको पीट रहे थे वो बहुत खुश हो गए, नाचने लगे, गाने लगे, अभी हरिदास की मृत्यु हो गई। वो हरिदास को उठाकर ले गए राजा के पास। राजा को कहा अंत में 22 बाजारों में पीटने के पश्चात हरिदास का देहांत हो गया। राजा ने कहा दबा दो उसके शरीर को मुसलमान विधियों के अनुसार। जो काजी था उसने कहा नहीं ये पापी है, ये तो मुसलमान हिंदू का नाम ले रहा है, इसको मुसलमान विधियों के अनुसार नहीं दबाएंगे हम, ये तो बहुत ऊंचा आदर है, इसके द्वारा वो तो भगवान के अल्लाह के पास चले जाएगा, इसको फेंक दो गंगा में, गंगा में फेंक दो इसको। तो जब वो हरिदास को उठाने गए इतना भारी शरीर था वो हिला भी नहीं सके, और फिर हरिदास की योगिक शक्तियों के द्वारा उन्हें गंगा में फेंक दिया। और जब गंगा में फेंका हरिदास ने क्या किया, तैर कर गंगा के पार जाकर एक कुटिया में बनाकर انہوں نے جاپ شروع کر دیا. جب راجہ کو یہ سوچنا ملی کہ یہی ہریداس جس کے مری ہوئی لاش کو اس نے دیکھا تھا آج پھر سے بھجن کر رہا ہے, تو راجہ سمجھ گیا کہ یہ کوئی سادھارن سنت نہیں, اونچے کوٹی کا سنت ہے. راجہ نے آ کر معافی مانگی. تو بھگوان کے جو بھکت ہیں کٹھن استھتی میں ہوتے ہوئے بھی گھبراتے نہیں. یہ نہیں کہ ہم کٹھن استھتی میں ہیں تو ہم سوچیں کرشن بھکتی کا کیا فائدہ, ہم نے بھکتی لی تھی آسان جیون بتانے کے لیے, یہاں تو سمسیا ہی سمسیا ہے. ایک سمسیا حل ہوتی ہے اگلی سمسیا آ جاتی ہے, اگلی سمسیا حل ہوتی ہے تو پھر ایک اور سمسیا آ جاتی ہے. تو ہم سمسیا سے ڈرنا چاہیے یا نہیں ڈرنا چاہیے؟ ڈرنا چاہیے. ہاں ڈرنا چاہیے نہیں ڈرنا چاہیے؟ اگر کٹھنائی کا سامنا کرنا پڑے بھکتی کرتے سمے تو بھکتی چھوڑ دینی چاہیے یا نہیں؟ بھگوان ہماری پریکشا لیتے ہیں یا نہیں لیتے؟ ہمارے سامنے کئی ادھارن ہیں. بھوتک سماج میں لوگ فلمی کلاکار کرکٹ کے کلاکار کو بھگوان اپنا ماڈل بنا لیتے ہیں, ہے نا, اپنے گھروں میں بڑے بڑے پوسٹر لگا لیتے ہیں, فلمی کلاکار, اسپورٹس کلاکار, پالیٹیشن. پر ہم جو بھکتی کے مارگ میں انتی کرنا چاہتے ہیں ہمارا ماڈل کون ہے؟ ہریداس ٹھاکر, پرہلاد مہاراج, دھروا مہاراج, جو مہان سنت ہوئے ہیں جن کے ادھارن سے شیلا پراوپاد, جن کے ادھارن سے ہم دیکھتے ہیں. یہ نہیں کہ بھگوان کے بھکتوں کی پریکشا نہیں لی جاتی, بھگوان کے بھکت انہیں وشواس رہتا ہے کہ اگر ہم کٹھن استھتی میں بھی ہیں ہمیں بھگوان کے شرنگت رہنا چاہیے. ایک سمے پراوپاد جی کا سواس نہیں ٹھیک نہیں تھا اور پراپا جی سے بھکت کہہ رہے تھے نیو یارک میں آپ آرام کیجیے وشرام کیجیے. پراپا جی ان کی طرف دیکھ کر کہنے لگے پلیز ڈونٹ ٹیک اوے مائی پریولیج ٹو اسٹرگل فار کرشنا. بھگوان کے لیے سنگھرش کرنا یہ تو بھاگیوان ویکتی کو موقع ملتا ہے, یہ میرے ہاتھ سے مت لے لو. تو جب آپ بھگوان کی سیوا میں جڑتے ہو چاہے آپ برہمچاری ہو یا گرہست ہو کئی بار بڑی سنگھرش کا سامنا کرنا پڑتا ہے, سیو سے ہمیں گھبرانا نہیں چاہیے. بولتا جیسے مہارانی کنتی کہتی ہیں ہے بھگوان آپ میرے کشٹوں کو بڑھاؤ. کوئی پرارتھنا کرتا ہے کشٹوں کو بڑھانے کا؟ ہم تو یہ کہتے ہیں سکھ دو, دکھ کو دور کرو, یہ دور کرو, یہ دور کرو. اور کندی دیوی الٹی پرارتھنا کر رہی ہے, کہتی ہیں اے بھگوان کشٹوں کو بڑھاؤ. کیوں کہتی ہیں کشٹوں کو بڑھاؤ؟ کہتی ہیں وپاد سندتا سشور, اتنا کشٹوں کو بڑھاؤ گے اتنی زیادہ میں آپ کے چرن کملوں کی شرن لیتی ہوں, اور جتنے زیادہ چرن کملوں کا شرن لیتی ہوں اتنی جلدی مجھے جنم مرتیو کے بندھن سے چھٹکارا پراپت ہوگا. تو جو بھکت ہے وہ کٹھن پریستھتی میں بھی گھبراتا نہیں. اور ہمارے سامنے کئی پرسدھ ادھارن ہیں. تو یہاں کہا جا رہا ہے کہ دوسرے ویکتی پرہلاد کو دیکھ کر ہی پوتر ہو جاتے تھے. دوسرے ویکتی دیکھتے تھے پرہلاد کو اور پوتر ہو جاتے تھے. اور پرہلاد سب پر ادھیاتمک آنند پردان کرتے تھے. تو دوسرے شبدوں میں جب آپ ادھیاتمک جیون کو سویکار کرتے ہو, جب آپ ادھیاتمک جیون کا پالن کرتے ہو تو اس کا کیا پرینام ہوتا ہے؟ آپ کئی بار لوگ پوچھتے ہوں گے آپ سے تو بھکتی میں جڑ گئے کچھ مل رہا ہے بدلے میں؟ تو کیا ملتا ہے بدلے میں؟ کیا ملتا ہے؟ کیا کون بتائے گا؟ بھکتی کے بدلے میں کیا ملتا ہے؟ ہاں اصلی آنند. اس شلوک کے انوسار जो भी प्रहलाद महाराज को देखता था उसमें भी भक्ति भाव प्रकट हो जाता था, और इस माध्यम से प्रहलाद महाराज भक्ति का आनंद प्रदान दे रहे थे। पर भगवान ऋषभदेव की शिक्षा पांचवें स्कंद में है। भगवान ऋषभदेव कहते हैं, तपो देवियम पुत्र का ये सत्वम, हे मेरे पुत्र तुम सब भगवान की खुशी के लिए तपस्या करो। तपस्या के बिना आध्यात्मिक परिवर्तन असंभव है। कई ढोंगी साधु बड़ा उपदेश देंगे पर तपस्या की चर्चा नहीं करेंगे। कई बार लोग पूछते हैं, अगर हम ईमानदारी से सेवा करें, अगर हम चार नियमों का पालन करें, अच्छी साधना रखें, हमें बदले में क्या मिलेगा, है ना? तो भगवान ऋषभदेव क्या कहते हैं, ये रस्मान हम यह सो क्यों मनाता हूं। इस तपस्या के बदले आपको असली आनंद मिलेगा, नकली आनंद नहीं। सिनेमा देखना, क्रिकेट मैच देखना, बीड़ी पीना, सिगरेट पीना, ये सब नकली आनंद देते हैं। असली आनंद मिलेगा। और असली आनंद का क्या है लक्षण, केवल बढ़ते ही जाता है, घटता नहीं है। जैसे चैतन्य महाप्रभु ने कहा, छेद दर पर महाजनम, आगे अनंत बुद्धि वर्धनम। तो अगर आप भगवान के शरणागत हो गए, भगवान के शरणागत होने का माध्यम क्या है, विधियों का पालन करना, अच्छी साधना रखना। अच्छी साधना नहीं रखोगे, विधियों का पालन नहीं करोगे, तो आध्यात्मिक जीवन में सफलता नहीं मिलेगी। तो अगर आप इन विधियों का पालन करोगे, नियमों का, तो बदले में क्या मिलेगा, आध्यात्मिक सुख। और ये जो सुख है केवल बढ़ते जाएगा। रूप गोस्वामी भक्ति रसमृत सिंधु में कहते हैं, तीन साधन हैं आनंद के। एक एक है ब्रह्मांड का चिंतन के द्वारा। रूप गोस्वामी जी कहते हैं, अगर आप ये चिंतन को ये इस चिंतन के द्वारा तुच्छ आनंद प्राप्त हो सकता है। भौतिक कार्य द्वारा जो आनंद आता है किसी समय भी समाप्त हो सकता है। सच झूठ, आप अंबानी बन जाओ, टाटा बढ़ जाओ, बिरला बन जाओ, किसी समय भी समाप्त हो सकता है। पर आध्यात्मिक कार्यों के द्वारा जो सुख आता है वो किसका क्या लक्षण है, वो केवल केवल क्या बढ़ते जाता है। तो प्रहलाद महाराज के शिक्षा से हम देखते हैं कि अगर प्रहलाद महाराज ने जो कष्ट कहा, हमें जो कष्ट सहना पड़ रहा है आज, उसकी तुलना में कुछ भी नहीं है। तो तात्पर्य में प्रभुपाद जी कह रहे हैं, प्रहलाद की संगत से दूसरे व्यक्ति भी शुद्ध बन गए, तो हमें साधु संग में रहना चाहिए। इसलिए चैतन्य महाप्रभु जब सनातन गोस्वामी को शिक्षा दे रहे थे, सनातन गोस्वामी एक समय समाज के बहुत ऊंची स्थिति में थे, फिर उन्होंने सब कुछ त्याग दिया, तो महाप्रभु ने उन्हें बड़ा गहरा उपदेश दिया। और अंत में उन्होंने कहा, ये इन सब उपदेशों में ये पांच कार्य सबसे महत्व है, तो सबसे पहला था साधु संग। तो हमें इस प्रकार की योजना करनी चाहिए कि हम हमेशा भक्तों की संगत में रहें। और चाहे आप नौकरी कर रहे हो, धंधा कर रहे हो, प्रयास रहना चाहिए, मंदिर में आए, भगवान का उपदेश सुने, कीर्तन में जाए, भगवान का दर्शन लें, इस प्रकार भक्ति को भक्ति के मार्ग में बढ़ सकोगे। तो हमें प्रहलाद महाराज से प्रेरणा लेनी है, ये नहीं सोचना ये तो प्रहलाद महाराज हैं, हम उनकी तुलना में तो कुछ नहीं है। हम उनकी तुलना में कुछ नहीं है, पर अगर हम इन महान संतों के आचरण का चिंतन करेंगे तो भगवान आपको भी शक्ति देंगे उसी प्रकार आगे बढ़ने लें। जैसे आप देखते हो, एक समय माया देवी आई थी, उसे सबको विचलित कर लिया था, ब्रह्मा जी को भी, आई थी हरिदास की परीक्षा लेने। پر مایا دیوی نے بڑے خوبصورت روپ سے ہریداس کو آکرشت کرنے کا پریاس کیا, وہ سفل نہیں تھی. تو آپ کہو گے تو یہ ادھارن سے ہمیں کیا شکشا ملتی ہے کہ جس پرکار ہری رام کے سہیوگ سے ہری رام نے ہریداس کی سرکشا کی, ہماری سرکشا بھی ہوگی اگر ہم دھیان پوروک ہری رام کا جاپ کریں. اس لیے ہم سب بھکتوں کے لیے سب سے مہتوپورن سیوا ہے کہ ہم ہری نام میں روچی لیں. یہ ہے مہا منتر. یہ مہا منتر کہاں سے آ رہا ہے؟ بھگوان کے دیو دھام سے آ رہا ہے. کلی کلی ناما روپ کرشن ہوتا, کلی یوگا میں بھگوان اوتارت ہوتے ہیں ان کے ناموں کے مادھیم سے. ہم سب کو کیا کرنا چاہیے؟ ہری نام کا جاپ کرنا چاہیے نیمت روپ سے 16 مالا روز, 4 نیموں کا پالن سادھ سنگ میں اور ستیتا سے بھکتی کے مارگ میں جڑنا چاہے. اور اگر ہم کریں گے تو بھگوان کیا کہتے ہیں, کون تے جان کون تے پرتے جان ہی نو میں بھکتا. ہے ارجن, بھگوان نے خود نہیں کہا میں اپنے بھکتوں کی رکشا کروں گا. پراپا جی نے کہا ایک لیکچر میں, بھگوان نے خود نہیں کہا کیونکہ پھر لوگ کہیں گے بھگوان بول رہے ہیں نا. تو بھگوان کا جب بھکت بولے, ہاں بھگوان کا بھکت کبھی نش نہیں ہوگا, تو اس کی زیادہ قدر رہتی ہے. آپ دیکھتے ہو سڑکوں میں ایڈورٹیزمنٹ, امیتابھ بچن کہتا ہے یہ خریدو تو لوگ خریدتے ہیں. وہ بنانے والا بھی کہہ سکتا ہے کیونکہ وہ کسی کو پیسے دے رہے, تم بولو کہ یہ اچھا مال ہے. تو اسی پرکار تو یہ ادھارن نیشر بھگوان سے ملا. بھگوان نے ارجن کو کہا تم سوچنا دو کہ میرا بھکت جو ہے سدا اس کی سرکشا ہوگی. ہمیں جتنے دھیان سے ہم شرونم کیرتنم کرتے ہیں اتنی تیزی کے ساتھ چیت درپن مارجنم پراپت ہوگا, اتنی تیزی کے ساتھ ہردے کی میل نکلے گی. اگر آپ کام کروز لو مو مد مسریا سے بچنا چاہتے ہو تو ایک ہی اپائے ہے, وہ ہے ہری نام کا جاپ, پراپا جی کے گرنتھوں کا ادھیان, وہ سادھ سنگت میں رہنا. اور اگر آپ ان نیموں کا پالن کرو گے تو بنا شنکا کے بھگوان کے شرنگت ہو پاؤ گے. اور کوئی اپائے نہیں ہے. ہری نام ہری نام ہری نام ایو کیولم کلو نستے ونستے ونستے ایو گتی نہیں تھا. ہری کے نام ہری کے نام ہری کے نام یہی ایک سادھن. تو آپ سب کیسے وشواس ہے پورا؟ ہاں کیا ہے اپائے؟ ہری نام کا جاپ. اور جتنے شردھا دھیان سے کریں گے اتنی تیزی کے ساتھ اس کا اثر رہے گا. جیسے اگر آپ ڈاکٹر کے نسخے کے انوسار دوائی لو تو اس کا پربھاؤ پڑتا ہے, اگر آپ من منی نیم سے دوائی لو گے تو پربھاؤ نہیں پڑے گا. اسی پرکار بھگوان کا اپدیش ہے, ہمیں دھیان پوروک جاپ کو سننا چاہیے اور دھیان سے کرنا چاہیے. جیسے ہریداس ٹھاکر زور سے جاپ کرتے تھے من ہی من میں نہیں, اور جتنے دھیان سے جاپ کرو گے اتنی تیزی کے ساتھ ہردے کی محل نکلے گی. یہ ہونا چاہیے ہم سب کا پریاس. ہرے کرشنا. کوئی پرشن ہے کسی کا؟ ہاں I'm sorry, تو سنائی نہیں دے رہا.
آسوری بھاؤ اور تامسک بھاؤ میں کچھ فرق ہے کہ ایک ہی ہے؟ اور سینس گریٹیفیکیشن اور مٹیریلسٹک ڈیزائر بھی سیم ہے کہ ڈفرنٹ ہے؟
سمجھ نہیں آ رہا.
آسوری بھاؤ, آسوری بھاؤ اور تامسک بھاؤ دونوں ایک ہی ہے کہ اس میں کوئی بھید ہے؟ اور سینس گریٹیفیکیشن اور مٹیریلسٹک ڈیزائر بھی سیم ہے کہ ڈفرنٹ ہے؟
کیا بولا اسوری بھاؤ؟ اسوری بھاؤ تو اکثر یہ بھاؤ ہوتا ہے یہ بھکتی کے ویرودھ کا بھاو ہو. پر یہاں ہم ہرانیکشیپو کو اسور مانتے ہیں, تو ان کا اسوری بھاو اور کلیگا کی پرجا کا اسوری بھاو میں انتر ہے. کیونکہ ہرانے کا جائے بجائے کی اچھا تھی کہ ہم ہمیشہ بھگوان کا سمرن کر سکیں. بھگوان نے ایسی استھتی میں ڈالا کہ جہاں کی وہ سدا بھگوان کا سمرن کر سکیں. تو حالانکہ یہ اسوری بھاو ہے, پر ایک طرف سے بھکتی بھاو ہے. پر آج کی پرجا میں جو اسوری بھاو ہے وہ اصلی اسوری بھاو ہے.
ہری کرشنا مہاراج جی, پرہلاد مہاراج جی کا اور بھکت ہریداس ٹھاکر جی کے بارے میں ہم اکثر سنتے آ رہے ہیں اور ہم بہت بار سنا ہے ہم نے, پر جب آپ کے مکھ سے سنتے ہیں تو ایسا لگ رہا ہے, لگتا ہے جیسے پہلی بار سن رہے ہیں. یہ آپ کے شبدوں کی مہیما ہے. اور جب آپ ساکشات سامنے ہو تو من میں پرشن نہیں آتے, جگیاسا آتی ہے. تو میرے من میں یہ جگیاسا ہے کہ ہری داس ٹھاکر جی مسلم پریوار سے تھے جیسا آپ نے بتایا اور اکثر بتاتے آ رہے ہیں کہ, اور پھر انہوں نے سناتن دھرم کو اپنایا اور بہت مہان بھکت ہوئے. مہاراج جی یہ تھوڑا سا بڑا عجیب سا لگتا ہے کہ ان کے جس جاتی کو جس کاسٹ کو چھوڑ کے انہوں نے سناتن دھرم اپنایا, پھر ہمیشہ ان کے نام کے سامنے سات ٹھاکر شبد جڑا رہا. سات ٹھاکر شبد ایک پرٹیکولر کاسٹ کو انڈیکیٹ کرتا ہے. پھر جس کاسٹ سے وہ باہر آئے پھر ان کے ساتھ جیون بھر یہ ٹھاکر شبد کہاں سے جڑ گیا؟
ٹھاکر ہریداس ٹھاکر آدر کہاں ہے, جب آپ کسی سنت کو آدر دیتے ہو تو ٹھاکر بھی بلا سکتے ہو. بھکتی سدھانت ٹھاکر مہاراج یہ آدر کی دشٹی سے اپیوگ کیا جاتا ہے. اور یہ بھی بھولنا نہیں چاہیے, ہریداس ٹھاکر کوئی سادھارن پروش نہیں تھے. ویسے انہیں برہما جی کا اوتار مانا جاتا ہے, کئی بار پرہلاد کا اوتار بھی. ٹھاکر شبد آدر کے لیے ہے. بھکتوں کی سنگت کے وشے میں ہم نے تین پرکار کی سنگت کا ورنن کیا تھا. کون بتائے گا تین کیا ہے؟ جب آپ سے کم گیان کے ویکتی سے ملے تو کیا بھاؤ ہونا چاہیے؟ تو دیا کا بھاؤ ہے آپ لوگوں میں. دیا کا بھاؤ کا مطلب ہے ہمیں پرچار میں جڑنا چاہیے. چیتنیہ مہاپربھو نے ایک دن ہریداس اور نتیانند کو بلایا اور بولا, ہریداس نتیانند گھر گھر جاؤ اور پرچار کرو, لوگوں کو بولو کرشنا ہی تمہاری ماتا ہے, کرشنا ہی تمہارے پتا ہیں, اور کرشنا کا نام لو. اور ان کے آدیش کے انوسار ہریداس اور نتیانند نے گھر گھر پرچار شروع کر دیا. ہم بھکتوں میں بھاؤ ہونا چاہیے پرچار دیا بھاؤ کا. اور پراپا جی نے ہمیں کیا کہا ہے, سب سے اتم مارگ دیا کا کیا ہے؟ گرنتھوں کا, گرنتھوں کا وتن. یہ جو گرنتھوں کے وتن کی سیوا پراپا جی نے ہم سب پر سونپی ہے, یہ کس لیے ہے؟ پریتوں کا ادھار کرنے کے لیے. جب لوگ ان گرنتھوں کو پڑھیں گے تو کیا ہوگا, کیا ہوگا؟ ادھیاتمک جاگرتی اتپن ہوگی. اگر آج آپ دیکھ رہے ہو بھکتوں کی سنکھیا بڑھتے جا رہی ہے, اس کا ایک کارن مول کارن کیا ہے؟ ان گرنتھوں کا پربھاؤ. تو جیسے کہ ہم بھاگیشالی بنے ہیں, ہمیں دوسروں کو بھی بھاگیشالی بنانا ہے. تو کیسے بناؤ گے؟ گرنتھوں کے وتن کی مادھیم سے. یہ جو گرنتھوں کے وتن کی سیوا ہے سب سے اونچی سیوا ہے. وہ چاہے آپ برہمچاری ہو یا گرہستھ, ہم سب کو بڑے اتساہ سے اس سیوا میں جڑنا چاہیں. आप जो जुड़े हो इस सेवा में, सब ये सेवा करते हो, तो कृपा करके उत्साह से ग्रंथ के वितरण की सेवा में रुचि लीजिए। और थोड़े महीनों में ही, बस अभी 2 महीने बच गए, सितंबर तो खत्म हो गया, अक्टूबर आ गया, फिर नवंबर, और फिर दिसंबर में क्या होता है, तब से मैराथन की तैयारी कर रहे हो, सोच रहे हो ये साल अभी से सोचना शुरू कर दो, ये साल हमने ग्रंथ काम बांटने हैं, क्योंकि हर साल नए व्यक्तियों के पास जाना चाहिए, है कि नहीं। तो आप सब सोचना शुरू कर दो कि ये सब भी हमने ग्रंथों को बांटना है। और प्रभुपाद जी कहते थे, जब तक ग्रंथों का वितरण होगा मैं हमेशा जीवित रहूंगा। तो हम सब में ये भाव होना चाहिए सदा प्रचार का। और भगवान गीता में क्या कहते हैं, सब भक्तों में सबसे प्रिय कौन है, कौन है जो सोते रहता है, जो खाना बहुत खाता है, कौन है? जो जितनी सेवा करोगे, जितना त्याग करोगे, जितना परिश्रम करोगे, उतनी ज्यादा कृपा मिलेगी। अगर हमारा भाव है हमें तो रोटी कपड़ा मकान चाहिए बस, तो उतनी कृपा मिलेगी। अगर भगवान देखते हैं कि भक्त मेरी खुशी के लिए इतनी कठिनाई का सामना कर रहा है, तो भगवान उसको ऐसी प्रशंसा और बुद्धि देते हैं जिसके माध्यम से वो सदा भगवान की शरणागत रहे। तो आप सबसे निवेदन है कि आपने कृष्ण भक्ति को स्वीकार किया है, पर बड़ी गंभीरता से स्वीकार करो कि आप सदा भक्ति के मार्ग में जुड़े रहो। तैयार हो इसके लिए, श्रवणम कीर्तनम करोगे तो उत्साह रहेगा। ओके, हरे कृष्णा।